घटना विश्लेषण र विचार शुक्लफाट समाचार शुक्लफाट क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारेसिङ एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा ब्याङ्किङ कार्यालय स्थापना हुन सकेन।
डुटीमा रहेका एनसेलका टावरहरूमा प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा।
दार्चुला जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा उपचार सेवा प्रभावित।
बैतडीमा बाल विवाह न्यूनीकरणका लागि पहल थालिँदै।
प्रदेश लोक सेवा आयोग विधेयक राष्ट्रिय सभा बैठकबाट पारित।
कृषिमा प्रविधि र यान्त्रिकरणको प्रयोग गरिने प्रधानमन्त्रीको भनाई।
र आइसिसी महिला विश्वकप क्रिकेटको एसिया छनौटमा नेपालद्वारा हङकङलाई पराजित।
हाम्रो नातिनीले कति मजाले पढे कि।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो।
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहमध्ये 5 जिल्लाका 9 स्थानीय तहमा अझै ब्याङ्किङ कार्यालय स्थापना हुन सकेका छैनन्। स्थानीय तहमा ब्याङ्क नहुँदा सर्वसाधारण नागरिकहरू र सरकारी कार्यालयहरूलाई आर्थिक कारोबार गर्न समस्या भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला तथा ग्रामीण स्थानीय तहहरूमा ब्याङ्कले सेवा विस्तार गर्न आनाकानी गरेपछि नेपाल राष्ट्र ब्याङ्कले उक्त क्षेत्र सेवा दिन निर्देश दिएको थियो। राष्ट्र ब्याङ्कको निर्देशनपछि पनि सबै स्थानीय तहमा वाणिज्य ब्याङ्क पुग्न सकेका छैनन्। सुदूरपश्चिम प्रदेशका अझै 5 जिल्लाका 9 स्थानीय तहमा क वर्गको ब्याङ्क पुग्न नसकेको राष्ट्र ब्याङ्क धनकडीका कायम मुकायम निर्देशक बद्री खगुरेले जानकारी दिनुभयो। पाचुराको 3 स्थानीय तह, बझाङ र अछामको 2 तथा डोटी र टनधुराको 1-1 स्थानीय तहमा क वर्गको ब्याङ्क पुग्न नसकेको राष्ट्र ब्याङ्क धनकडीले जनाएको छ। ब्याङ्कको पहुँचभन्दा टाढा रहेका स्थानीय तहहरूमा गत वर्ष राष्ट्र ब्याङ्कले नाममै किटान गरेर ब्याङ्कहरूलाई शाखा स्थापना गर्न निर्देशन दिएको थियो। तीमध्ये केहीले शाखा स्थापना गरे पनि केहीले अझैसम्म राष्ट्र ब्याङ्कको निर्देशन समेत टेरेका छैनन्। कुनै कुनै स्थानमा भौतिक संरचना तथा सुरक्षाको उचित व्यवस्था नभएका कारण ब्याङ्कहरू जान ढिलाइ भइरहेको ब्याङ्कर्स क्लब धनकडीका अध्यक्ष टेकराज भट्टले बताउनुभयो। राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार सुदूरपश्चिमका 3 जिल्ला बाहेक अन्य जिल्लाहरूमा निक्षेप सङ्कलन र कर्जा लगानी पनि उत्साहजनक देखिएको छैन।
डोटीमा रहेका एनसेलका टावरहरूमा प्रहरीले सुरक्षा दिन थालेको छ। डोटीका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा प्रहरीले 24 घण्टा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो। अज्ञात समूहले एनसेलका टावरमा बम विस्फोट तथा आगजनी गर्न थालेपछि प्रहरीले डोटीमा रहेका एनसेलका टावरमा सुरक्षा दिइरहेको उहाँको भनाइ छ। प्रहरीले डोटीको चौखुट्टे जिल्ला सदरमुकाम सिलगढी बोर्डर जोराइल बिपिनगर बोक्टा वाइल लगायतका क्षेत्रमा रहेका एनसेलका टावरमा अहिले कडा सुरक्षाको प्रबन्ध मिलाएको छ। डोटीमा मात्रै साना ठुला गरी एनसेलका करिब 100 भन्दा बढी टावर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको धनगढीबाट 1 महिनाको अवधिमा 252 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। गएको माघ 11 गतेदेखि स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट 1 महिनाको अवधिमा 252 जनाले सेवा लिएका हुन्। प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि विदेश जानेहरू पनि खुसी भएका छन्। तर प्रदेशमा श्रम सम्बन्धी सेवा दिने श्रम तथा रोजगार कार्यालयमा भने कर्मचारीको अभाव रहेको छ। 14 जनाको दरबन्दी भएको कार्यालयमा 5 कर्मचारी र 3 सहयोगी गरी 8 मात्रै कार्यरत रहेका छन्। 1 भाषा अनुवादक र 1 कम्प्युटर अपरेटर करारमा आए पनि अझै 3 अभाव रहेको छ। कार्यालयका प्रमुख, उपसचिव, अधिकृत र 1 नायब सुब्बाको पद रिक्त रहेको निमित्त प्रमुख जयदेव विष्टले बताउनुभयो। अहिलेसम्म सेवा लिनका लागि कार्यालय पुगेका सेवाग्राहीहरू काठमाडौँ पुगेर भिडमा लाइन लाग्नुपर्ने अवस्थाबाट मुक्त हुन पाएकोमा खुसी भएको निमित्त प्रमुख विष्टले बताउनुभयो।
दार्चुला जिल्ला अस्पतालले वर्षौँदेखि विशेषज्ञ डाक्टरको अभावमा अभावका कारण प्रभावकारी उपचार सेवा दिन सकिरहेका छैनन्। विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल पछिल्लो समय उपचार गर्ने अस्पताल नभई बिरामी अन्यन्त्र रिफर गर्ने सेन्टर जस्तै बन्दै गएको छ। अस्पतालले प्राय प्रसूति सम्बन्धी समस्यालाई भारतको पिथौरागढको महिला अस्पतालमा रिफर गर्दै आएको छ। अस्पतालमा 4 वर्ष अगाडिदेखि सुचारू भएको एनएसआई सेवा मङ्सिरदेखि बन्द भएको छ। विशेषज्ञ डाक्टरले जिल्ला छोडेपछि अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीहरूलाई अन्यन्त्र रिफर गर्नु परेको अस्पतालले जनाएको छ। जिल्लामा अपरेसन गर्ने डाक्टर नहुँदा साउन महिना यता जिल्ला अस्पताल दार्चुलाले करिब 250 बिरामीलाई बाहिर रिफर गरेको तथ्याङ्क छ। अस्पतालमा व्यवस्थित प्रसूति गृह भए पनि डाक्टर नहुँदा गर्भवती महिलालाई प्रसूतिका लागि धनगढी, कोहलपुर र भारतको पिथौरागढ लैजानु परेको सर्वसाधारणले गुनासो गरेका छन्। साउन महिना यता जिल्ला अस्पताल दार्चुलाले 25 गर्भवती महिलालाई जिल्ला बाहिर रेफर गरेको अस्पतालका सिनियर स्टाफ नर्स कल्पना जोशीले जानकारी दिनुभयो। यद्यपि अहिले केही डाक्टरहरूको आउने क्रम सुरु भएकाले अब आउँदा दिनमा बिरामीहरूलाई अन्यन्त्र रिफर गर्नुपर्ने बाध्यता हट्दै जाने जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अनिल सिंह बडालले शुक्ला फाटा एफएमलाई जानकारी दिनुभएको छ।
कैलालीमा रहेको सेत्याञ्चल अस्पतालको फार्मेसीमा पटक पटक औषधि अभाव हुने गरेको छ। फार्मेसीमा औषधि नपाएपछि बिरामीहरू चर्को मूल्य तिरेर निजी क्लिनिकबाट औषधि किन्न बाध्य रहेका छन्। थप सामग्री सुनौ यो रिपोर्टबाट।
वृद्ध भत्ताको लागि निशुल्क यहाँ उपचार हुन्छ भन्ने कुरा मैले थाहा पाएको थिएँ। पर्चा काटेर मैले फार्मेसीमा गएँ सेती अञ्चलको डक्टर साहब लेखेको थियो, त्यो औषधि मध्ये जम्मा एउटा मात्र दियो मलाई, बाँकी चाहिँ छैन भन्नुभयो। बाहिर किनेँ मैले, अर्को साथीलाई त्यो औषधि किन्न पठाएँ, उक्त औषधि फेरि
सामाजिक सेवा इकाइले निशुल्क औषधिको लागि फार्मेसीमा सिफारिस गरे पनि औषधि नपाएको गुनासो गर्नुहुँदै अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको मनोमानी दिन प्रतिदिन बढ्दै गएको छ। अस्पतालको फार्मेसीबाट औषधि नपाउँदा सेवाग्राही निजी क्लिनिकहरूमा महँगो दरमा औषधि किन्न बाध्य छन्। बैतडीबाट उपचारको लागि सेती अञ्चल अस्पताल पुग्नु भएका गणेश विष्ट:
समस्या भनेको यहाँ के रहेछ भने अब 1-2 मेडिसिन पनि बाहिरबाट लिएर हामीले गरेर बाहिर अर्को मेडिकल बाहिर प्राइभेट पर्ला, 1200 रुपियाँ त पर्ला नि, यहीँ पाउनु पर्यो नि, अब त्यो सुविधा
मिलिरहेको
छ, जति सुविधा पाउनु पर्ने त्यो पाइरहेको छैन।
यी त केवल उदाहरण मात्रै हुन्। सेती अञ्चल अस्पतालका चिकित्सक तथा कर्मचारीको लापरवाहीका कारण हजारौं सेवाग्राही हैरानी खेपिरहेका छन्। उपचारपछि औषधिको लागि फार्मेसीमा पुग्दा निजी क्लिनिक पठाएको धनगढीका स्थानीय शेरबहादुर मल्ल बताउनुहुन्छ:
दुईचोटि अहिले लगाए, दुईचोटि हो, एकचोटि फिर्ता भए अब सामान पुरा पाइएन, बाहिर किन्नु परेको थियो, सामान सिद्धिया छ, सामान बाहिरबाट लिनु होला यो औषधि भनेर भन्नुभयो, यहाँ पुरै पाइएन, बाहिरबाट लिनु परेको थियो, आजको दिनमा पनि बाहिर लिनु पर्ने भन्ने कुरा गर्नुभयो उहाँले।
अस्पताल फार्मेसीमा हाल 1219 प्रकारका औषधि उपलब्ध रहेको प्रशासनले दावी गरे पनि सेवाग्राही भने औषधि पाउन नसकेको बताउँछन्। तर फार्मेसी इन्चार्ज भरत कुँवर भने अस्पतालको फार्मेसीमा त्यसो नभएको बताउनुहुन्छ। वहाँ अस्पतालको फार्मेसीबाट निशुल्क रूपमा पाइने औषधि आफूहरूले उपलब्ध गराइरहेको दावी गर्नुहुन्छ।
अहिले हाल हाम्रो अस्पताल फार्मेसीमा 1219 प्रकारका औषधिहरू टेन्डर प्रक्रिया मार्फत खरिद भएका छन्। टेन्डर भन्दा बाहिर भएका औषधिहरू हामी कहाँ उपलब्ध हुँदैनन्, तर अब ग्राहकलाई थाहा हुँदैन कि यो औषधि टेन्डरमा परेको छ, यो परेको छैन भनेर थाहा नपाएर पनि अब यो औषधि पनि पाएन, त्यो पनि पाएन भन्ने चाहिँ भनेको हुन्छ। अब हामीले चाहिँ औषधि आपूर्ति गर्दाखेरि टेन्डर प्रक्रिया मार्फत मात्र गरिए हुनाले वर्षभरिमा एकचोटि टेन्डर जुन गरियो त्यही औषधि मात्र वर्षभरिमा उपलब्ध हुन्छ। सुरुमा त्यो आउँदाखेरि निशुल्कको बनाएर ल्याउँदासम्ममा त्यो हामीसँग औषधि आपूर्ति थिएन, त्यसपछि हाम्रो औषधि आयो, त्यसपछि उसले अर्कै चिड ल्यायो, पछि मैले यो पाएँ यसरी पाएन भने त्यसो चाहिँ हुँदैन। हाम्रो काउन्टर र्याकभित्रमा छ भने औषधि उसले पाउँछ।
अस्पताल प्रशासन निशुल्क रूपमा पाइने औषधि बिक्री भइरहेको प्रति अनभिज्ञ छ। फार्मेसीमा पर्याप्त मात्रामा औषधि उपलब्ध रहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठ बताउनुहुन्छ:
कुनै पनि सरकारी निकायमा कुनै पनि जे पनि कारोबारहरू हुन्छ त्यो एउटा आर्थिक ऐन नियम अनुसारको परिधिभित्र बसेर गर्नुपर्ने हुन्छ, अनि हामीले पनि औषधिहरू चाहिँ टेन्डर प्रक्रियाबाट खरिद गरेर जनतालाई चाहिँ सर्वसुलभ दाममा
उपलब्ध गराउने गरेका छौँ। अब त्यसमा जुन बेला 75 क्षेत्रको लागि जुन टेन्डर प्रक्रिया भयो त्यसमा सूचीकृत भएका जति पनि सम्पूर्ण औषधिहरू छन् त्यो चाहिँ अब हामीले मागे अनुसार केही केही कम होला तर नियमित आइरहेकै छ। तर अब यस्तो हुन्छ नि औषधिको त रिसर्च भएर नयाँ नयाँ आएको हुन्छ तर त्यो पनि चाहिँ कम भएको हुनसक्छ। तर जस्तो अब हामीले सूचीकृत गरेर टेन्डर प्रक्रियाबाट सूचीकृत गरेर मगाएको औषधिहरू चाहिँ नियमित आइरहेकै छ, पर्याप्तै नै छ भन्नु पर्यो।
अस्पतालमा रहेका डाक्टर तथा कर्मचारीहरूले आफ्नो नाफाको लागि अस्पतालमा औषधिको कृत्रिम अभाव गर्ने गरेको सेवाग्राहीको आरोप छ। फार्मेसीमा उपलब्ध निशुल्क औषधि पनि बिक्री हुन थालेपछि झनै समस्या भएको सेवाग्राही बताउँछन्। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
बैतडीका विभिन्न स्थानमा नाटक र देउडा मार्फत बालविवाह अन्त्यका लागि सन्देश दिन थालिएको छ। स्थानीय भाषामै तयार पारेका जनचेतनामूलक नाटक ठाउँ ठाउँमा प्रदर्शन गरेर बालविवाह अन्त्यका लागि सन्देश दिन थालेको नाटकमा सहभागी बलदेव केसीले बताउनुभयो। आफूहरूले एउटा नाटक समूह नै गठन गरेर बालविवाहबाट पर्ने असरका बारेमा गाउँ गाउँमा सिकाउन थालेको उहाँले बताउनुभयो। विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा उक्त नाटक प्रदर्शन भइरहेको उहाँको भनाइ छ। नाटकमा बालविवाहले पार्ने समस्याको बारेमा चित्रण गरिएको केसीले बताउनुभयो। बैतडीको साबिकको सिद्धेश्वर गाउँ विकास समितिमा नाटककै प्रभावले केही हदसम्म बालविवाह रोक्न सफल भएको नाटक टोलीका सदस्य नवराज ढाटले बताउनुभयो। उहाँले मन छुने गरेर प्रस्तुति दिएकै कारण कतिपय अभिभावकले तयारी गरेको विवाह समेत रोकेको बताउनुभयो। नाटकमा भागेर सानो उमेरमा बालविवाह गर्दा कस्ता समस्या आउँछन् भन्ने कुरा देखाइएको शिक्षक तिलक बहादुर बोहराले बताउनुभयो। यस्ता सचेतनामूलक कार्यक्रमले बालविवाह न्यूनीकरणमा सहयोग पुर्याउ सक्ने उहाँको भनाइ छ। बाल विवाह न्यूनीकरणका लागि दशरथचन्द्र नगरपालिका वडा नम्बर 2 को कार्यालय इक्वल एक्सेस नेपाल र संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषले संयुक्त रूपमा आयोजना गरेको सूचना तथा मनोरञ्जनात्मक मेलामा नाटक समूहको प्रस्तुतिले बाल विवाहका बारेमा जानकारी दिएको निङ्ला सैनी माध्यमिक विद्यालयका प्रधान अध्यापक प्रेमसिंह बोहराले बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा हुने बाल विवाह रोक्नका लागि केही सहयोग गर्ने बताउनुभयो। बैतडीमा केही वर्ष अघि गरेको सर्वेक्षणले 59.5% बाल विवाह हुने गरेको तथ्याङ्क देखाएको थियो। तर अझै पनि बाल विवाह गर्नेको संख्या घट्न नसकेको संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो। उहाँले थुप्रै प्रयास गरिएका भए पनि सम्पूर्ण रूपमा बाल विवाह न्यूनीकरण गर्न अझै नसकिएकाले स्थानीय सरकारले बाल विवाह न्यूनीकरण गर्नका लागि अग्रसर हुनुपर्ने बताउनुभयो। बाल विवाह न्यूनीकरणकै लागि भनेर ओडामा निगरानी समूह समेत गठन गरेको दशरथचन्द्र नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो।
त्यसै गरी बालविवाह न्यूनीकरण गर्नका लागि जिल्ला परिकारले बैतडीले पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। परिहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमै गएर विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको जिल्ला परिकारले बैतडीका प्रवक्ता डिएसपी नेत्रमणि गिरीले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। जिल्ला परिकारले बैतडीले वडा स्तरमा 84 वडा सम्पर्क कार्यक्रम गरेको छ। त्यसै गरी टोल सम्पर्क कार्यक्रम 100, घरेलु हिंसासँग सम्बन्धित कार्यक्रम 25, लैङ्गिक हिंसासँग सम्बन्धित 25, लागु औषधसँग सम्बन्धित 15, ट्राफिकसँग सम्बन्धित 20, छापापडी प्रथाका विषयमा 10, र विद्यालय सम्पर्क कार्यक्रम 16 सम्पन्न गरेको जिल्ला परिकारले बैतडीका सूचना अधिकृत इन्सपेक्टर दीपक पात्रीले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। यसरी कार्यक्रम गरे पश्चात स्थानीयहरूले समेत शान्ति सुव्यवस्था कायम राख्नका लागि गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका छन्। यसैबीच प्रहरी साझेदारी कार्यक्रमले अपराध नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम गराउन कसरी सहयोग पुर्याएको जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
नरबहादुर विश्वकर्मा हो। प्रहरीहरूको जुन साझेदारी कार्यक्रम छ त्यसलाई प्रभावकारी ढङ्गले यदि जनताको बीचमा गएर जनताका भावना अनुरूप कार्य गर्यो भने यसले सहयोग गर्छ। जति पनि त्यस्ता खालका अपराधिक गतिविधिमा लाग्ने मान्छेहरू ती समाजमै लुकेका हुन्छन् र समाजले प्रहरीको विश्वास जित्नु पर्यो। सबभन्दा पहिले त अहिले प्रहरी प्रति हेर्ने दृष्टिकोण अलिकति फरक खालको छ होइन। प्रहरीले नै अपराधहरूलाई लुकाउने विभिन्न आपराधिक गतिविधिहरूमा प्रहरीको नै संलग्नता रहने भन्ने खालको बुझाइ जनतामा छ। त्यस कारणले पहिला जनताको मन जितेर प्रहरीले व्यवहार देखाउनु पर्यो।
महेन्द्र खड्का। प्रहरी साझेदारी कार्यक्रमले इमान्दारीपूर्वक काम गर्यो भने समाजमा शान्ति सुरक्षा कायम गर्न सामाजिक सद्भाव कायम गर्न चाहिँ सहयोग पुग्छ। तर अब यो एउटा प्रोजेक्टको रूपमा परियोजनाको रूपमा ल्याउने मात्र एउटा कार्यक्रम गर्ने गोष्ठी गर्ने ब्यानर लगाउने मान्छे बोलाउने हाजिर लगाउने फोटो खिच्ने मात्र गर्ने हो भने त केही गर्दैन। अपराध गर्ने चोरी गर्ने मान्छेको घरको आँगनबाट जुत्ता कपडा समेत चोरी गर्ने छुरी चक्कु बन्दुकहरू समातेर हिँड्ने अनि बाटोमा बस्ने मान्छेलाई लुट्ने कामहरू चाहिँ भइरहेको छ। यतातर्फ पनि प्रहरीले सचेतना गरेर हुन्छ, पेट्रोलिङ गरेर हुन्छ कि यो तर्फ पनि ध्यान दिन जरुरी छ जस्तो मलाई लाग्छ।
गगन खत्री, हाम्रो संवाद समूहका सदस्य ज्यूहरू पनि समुदायसँग प्रहरी भन्ने कार्यक्रममा हामी पनि जोडिएका छौँ। यो कार्यक्रम अहिलेसम्म प्रभावकारी रूपमा जनस्तरमा पुगिसकेको अवस्था देखेको छैन। यदि जुन प्रकारको सोच लाभको एउटा दृष्टिकोण राखेर जुन कार्यक्रम ल्याइएको छ त्यो कार्यक्रम बमोजिम जनस्तरसम्म त्यो कार्यक्रम सँगसँगै प्रहरी समुदाय विभिन्न लाइन एजेन्सिजहरू गएर प्रहरी भनेको के हो, प्रहरीले कस्तो किसिमको सेवा प्रवाह गर्नुपर्छ, त्यसरी चाहिँ मिलेर जाने हो भने साँच्चै राम्रो प्रभाव पर्ने थियो।
टङ्कलाल जोशी, प्रहरीसँग साझेदारीको जो कार्यक्रम आएको छ, शान्ति सुरक्षा गर्नको लागि प्रहरीलाई मात्रै यो ठाउँमा यो देशमा शान्ति सुरक्षा अमन चयन कायम गर्न सक्दैन, त्यसको लागि पब्लिकबाट पनि प्रहरीलाई सहयोग गर्नु नितान्त जरुरी छ। र त्यसको साथसाथै प्रहरीहरू जुन तरिकाले समस्या आएको बेलामा तेरो मेरो नभनिकन निर्विवाद ढङ्गबाट शान्ति सुरक्षा कायम गर्नको लागि अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँले शुक्लफाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
यही फागुन 25 गते बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म सुदूरपश्चिममै पहिलो पटक नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ कलेजो रोग तथा फिजिसियन डाक्टर दिपेन्द्र खड्का, एमडी इन्टरनल मेडिसिन, डीएम हेपाटोलोजी कलेजो रोग विशेषज्ञ, एस लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढीमा आउनुहुने भएकाले कलेजो मुटु तथा फोक्सो सम्बन्धी सम्पूर्ण चेक जाँच गरिनुका साथै विभिन्न रोगहरूको उचित परामर्श सहित उपचार गरिने जानकारी गराइन्छ। हाम्रा सेवाहरू, कलेजो सम्बन्धी सम्पूर्ण चेक जाँच, पुरानो तथा निको नभएका जन्डिसको उपचार, पेटमा पानी जम्ने समस्याको उपचार, हेपाटाइटिस बी र सी भएको बिरामीको उपचार, मोटोपन, मधुमेह र थाइराइड सम्बन्धी उपचार, उच्च रक्तचाप र मोटो सम्बन्धी रोगको उपचार।
चेक जाँचका लागि फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क फोन 0914172002, 98584882016, साथै विशेष छुटमा सबै प्रकारका खुद्रा औषधि
सम्पर्क स्थान लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढी कैलाली शहीद गेटको पश्चिम पट्टी।
सीमित बिरामी चेक जाँच गरिने भएकाले समयमै नाम दर्ता गराउन जानकारी गराइन्छ।
आकर्षक सुविधाहरूका साथमा नेपाल ब्याङ्क प्रस्तुत गर्दछ नागरिक बचत खाता। नेपाल ब्याङ्कमा नागरिक बचत खाता खोल्नुहोस्, 10,00,000 रुपियाँसम्मको दुर्घटना बिमा र 25,000 रुपियाँसम्मको औषधि उपचार सुविधा पाउनुहोस्। साथमा भिजा डेबिट कार्ड, एबिबिएस इन्टरनेट ब्याङ्किङ, डिमेट, सियासवा, मेरो शेर तथा एनबिएल स्मार्ट मोबाइल ब्याङ्किङ लगायतका सुविधाहरू पनि निशुल्क पाउनुहोस्। नागरिक बचत खाता बिना कुनै दुविधा लिनुहोस् धेरै सुविधा।
ए शम्भु, केटी हेर्दै गई थी, कसो लाग्यो भन्छ केटी?
छाड्दछ केटीका कुरा जान रे, पढे लेखे त निकी थिए केटी, दाँत भने तैका विषयलाई, कोही दाँत उच्च कोही निचा, कोही किराले खाया, तैका दाँतै देखबर मन मर्यो मेरो।
तैकीले खाइ त युएन दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गल्ली नम्बर 1 नि, दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ भरे दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिनान है, तै लैजालै भ दाँत बनाउनै त। दाँतको रङ मिलाएर कलर भद्या, मुखमी आउने घाउ खटिराको उपचार अध्या, गिजा उठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्। हाम्रो यहाँ 500 रुपैयाँमा कुरुन समेत राखिन्छ। सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गल्ली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। बाजुराको बढी मालिका नगरपालिकाको सबै वडामा इन्टरनेट जडान भएको छ। इन्टरनेट जडानपछि वडा स्तरमा हुने अनलाइन सेवाबाट दिइने सेवा सुविधामा सजिलो भएको बढी मालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाले बताउनुभयो। नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टरनेटबाट जोड्ने र सुशासनको अवधारणा अनुरूप डिजिटल प्रविधिबाट काम गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत हेम थापाले बताउनुभयो। इन्टरनेट जडानपछि नगरपालिका र वडाहरूबीच सूचना आदान प्रदान गर्न निकै सजिलो भएको छ। बढी मालिका नगरपालिकाले सूचना र प्रविधियुक्त नगरपालिका बनाउनका लागि वडा कार्यालयमै इन्टरनेट सेवा सञ्चालनमा ल्याएपछि अहिले सेवा प्रदायक र सेवाग्राहीको समय समेत बचत भएको छ। इन्टरनेट सेवा सञ्चालनमा नआउँदा नगरपालिकामा चिठी आदान प्रदान गर्नुपर्ने, चिठी समयमा नपुग्ने, कतै हराउने समस्या रहेको भए पनि इन्टरनेट सेवा सञ्चालनमा भएपछि वडा कार्यालयमा काम गर्ने वातावरण सहज भएको वडा अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो। नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन बढी मालिका नगरपालिकाका 9 वडामा इन्टरनेट जडान गरिएको छ। नगरपालिकाको काममा सहज हुन र यी बढी मालिका नगरपालिकाको अवधारणामा सबै वडामा इन्टरनेट जडान गरिएको बढी मालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाले बताउनुभयो। नगरपालिकाभित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडापालिकाका कर्मचारीहरूको यी हाजिरी गराउने उद्देश्यले सबै वडामा इन्टरनेटको सुविधा दिएको नगर प्रमुख बडुवालले बताउनुभयो। नगर प्रमुख पदम बडुवालले नगरपालिकाका सबै सेवा सुविधालाई कागजविहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धता अनुसार कार्यालयबाट यी हाजिरी सुरु गर्ने बताउनुभयो। सबै वडामा रहेका जनताले इन्टरनेट सेवा पाउन कामकाजमा सहज तथा वडा अध्यक्षसँग सूचना आदान प्रदान गर्न सजिलो र छिटो काम गर्नका लागि यी सेवा सञ्चालनमा ल्याएको नगर उपप्रमुख कविता विष्टले बताउनुभयो।
टनकधुराको टुडीखेलमा यही फागुन 17 सञ्चालन लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सव 2075 तयारी लगभग अन्तिम चरणमा पुगेको छ। आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डनेलधुरा शाखाले आज जिल्ला सदरमुकाम डनेलधुरामा एक कार्यक्रमका बीच जानकारी गराएको हो। जलविद्युत, कृषि, पर्यटन, जडीबुटी र जलाधार आर्थिक समृद्धिको आधार भन्ने मूल नाराका साथ फागुन 26 सञ्चालन हुने महोत्सवको तयारी लगभग 80% पुरा भइसकेको आयोजकले जनाएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक तथा आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डनेलधुरा शाखाका अध्यक्ष लोकेन्द्र ओझाले महोत्सवका सबै मनोरञ्जनात्मक साधनहरू महोत्सव स्थलसम्म आइपुगेको भन्दै गेट निर्माण, स्टल निर्माण एवं महोत्सव स्थल र स्टेज व्यवस्थापन गर्न मात्रै बाँकी रहेको बताउनु भएको छ। अमरगढी नगरपालिका प्रवर्धक रहेको सो महोत्सवमा सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान र फ्री वाइफाईको समेत प्रबन्ध मिलाइँदैछ। छलफल कार्यक्रमको क्रममा अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझाले महोत्सवको सुखद पूर्ण सफलताका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। महोत्सवले यस क्षेत्रको व्यापार र पर्यटनलाई विशेष जोड दिने भएकाले सबै पक्षले अपनत्वका साथ सहयोग गर्न उहाँले सबैमा आग्रह समेत गर्नुभयो। महोत्सवले अन्य वर्षको भन्दा छुट्टै र स्थानीय वेशभूषा तथा कला संस्कृतिलाई विशेष महत्त्वका साथ बढावा दिने आयोजकको दावी रहेको छ। 10 चल्ने महोत्सवले यस क्षेत्रको कला संस्कृति, पर्यटन प्रवर्धन र कृषि उत्पादकत्व वस्तुको व्यापार तथा व्यवसायमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ। महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन, स्थानीय कला संस्कृतिको प्रदर्शन र विभिन्न उत्पादित वस्तु एवं सेवाका स्टल समेत राखिने जनाइएको छ।
यसै गरी बाजुराको सदरमुकाम मार्चडीमा हुन लागेको प्रथम बढी मालिका सांस्कृतिक कार्यक्रममा बाजुरावासीलाई मनोरञ्जन दिन 1 राष्ट्रिय कलाकारहरू बाजुरा आउने भएका छन्। बाजुराको कला संस्कृतिको जगेर्ना पर्यटन प्रवर्धन गर्नका लागि बढी मालिका सांस्कृतिक कला केन्द्र मार्चडी बाजुराको आयोजना र ब्रान्ड रोड इन्टरटेनमेन्ट प्रणाली तथा वान वे फिल्म्स प्रणाली काठमाडौँको सह आयोजनामा यही फागुन 23-25 सदरमुकाम मार्चडीमा प्रथम बढी मालिका सांस्कृतिक कार्यक्रम हुन लागेको हो। सदरमुकाम मातडीमा यही फागुन 23-25 हुन लागेको प्रथम बढी मालिका सांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजकले बताएको छ। सांस्कृतिक कार्यक्रमलाई भव्य रूपमा सफल पार्नका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएका छन्।
नेपाल दशनामी समाज गिरी पुरी भारती वन वन पर्वत सागर सरस्वती आश्रम आरण्य तीर्थ समिति काठमाडौँले कञ्चनपुरमा जिल्ला सम्मेलनको आयोजना गरी पहिलोपटक निर्वाचन मार्फत युवा र महिला समिति गठन गरेको छ। सरिएर रहेका 10 नामीहरूको जातीय पहिचान र विस्तारका लागि भन्दै नेपालका 77 जिल्लाहरूमा युवा र महिला समिति गठन गर्ने अभियान अन्तर्गत कञ्चनपुरमा पनि युवा र महिला समिति गठन गरिएको छ। निर्माण व्यवसाय सङ्घ कञ्चनपुरको सभाहालमा सम्पन्न भएको जिल्ला सम्मेलनबाट निर्वाचन प्रक्रियाद्वारा गठन गरिएको उक्त नयाँ समितिको अध्यक्षमा धर्मराज गिरी, उपाध्यक्षमा गणेश गिरी, महिला उपाध्यक्षमा गरिमा गिरी, सचिवमा हेमराज गिरी, सहसचिवमा चन्द्र गिरी र कोषाध्यक्षमा घनश्याम गिरी निर्वाचित भएका छन्। त्यसै गरी नवगठित समितिमा साधारण सदस्यमा नितेश गिरी, रमेश गिरी, कमल गिरी, सुदर्शन गिरी लगायत अन्य 13 सदस्यहरू निर्वाचित भएका छन्।
कैलालीको कैलाली गाउँपालिकामा एकजना युवतीको नदीमा डुबेर ज्यान गएको छ। कैलाली गाउँपालिका वडा नम्बर 6 मुणाकी 18 वर्षीय राधा चौधरीको नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मुणाकै स्थानीय नदीमा डुबेर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर गोविन्द बहादुर खड्काले बताउनुभयो। युवती नदीमा डुब्नुको कारण अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।
अब केही राष्ट्रिय खबर। प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारक विधेयक 2075 राष्ट्रिय सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक 2075 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2075 तफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक आउँदो फागुन 14 गते दिउँसो 1 बजे बस्ने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउनुपर्ने बताउनु भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज गरेको वर्तमान अवस्था र भावी सोच विषय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री ओलीले देशको 2/3 जनसङ्ख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो। हाम्रो देशको लागि यति ठुलो जनसङ्ख्या कृषिमा निर्भर हुनु राम्रो होइन। उहाँले कृषिमा प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर जनसङ्ख्याको ठुलो हिस्सालाई अन्यत्र उपयोग गर्नुपर्ने समेत भन्नुभयो। प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने बताउनुभयो। नेपालीहरूको खाद्य आदत परिवर्तन हुँदै गएकाले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
अब खेल खबर। आइसिसी महिला विश्वकप क्रिकेटको एसिया छनौटमा नेपालले हङकङलाई हराएको छ। थाइल्यान्डको बैङ्कक स्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको लिग चरणको आफ्नो चौथो खेलमा नेपाल हङकङ विरुद्ध 4 विकेटले विजयी भएको हो। 63 रनको सामान्य लक्ष्य नेपालले 18.3 ओभरमा 6 विकेट गुमाएर भेटाएको थियो। लक्ष्य पछ्याउँदै खराब सुरुवात गरेको नेपालको इनिङ अप्सरा बेगम र सरिता मगरले उकास्नु भएको थियो। बेगम र महरले 32 रनको साझेदारी गरेपछि नेपालको जितको आधार बनेको हो। अप्सराले सर्वाधिक 24 रन बनाउँदा सीताराणा मगरको नाममा 16 रन रह्यो। अन्य खेलाडीले भने दोहोरो अङ्क छुन सकेनन्। यसअघि हङकङको लागि मरिना लाम्पोलोले सर्वाधिक 19 रन बनाएका थिए। हङकङलाई कम स्कोरमा समेट्न नेरी थापाले 6 विकेट लिए। सरिताराणा मगरको नाममा 2 विकेट रह्यो। 4 खेलमा 3 जित हात पारेको नेपाल अङ्क तालिकाको 4थो स्थानमा रहेको छ।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैङ्किङ कार्यालय स्थापना हुन सकेनन्।
डोटीमा रहेका एनसेलका टावरहरूमा प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा।
दार्चुला जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा उपचार सेवा प्रभावित।
बैतडीमा बाल विवाह न्यूनीकरणका लागि पहल थालिँदै।
प्रदेश लोकसेवा आयोग विधेयक राष्ट्रिय सभा बैठकबाट पारित।
कृषि प्रविधि र यन्त्रीकरणको प्रयोग गरिने प्रधानमन्त्रीको भनाई।
र आइसिसी महिला विश्वकप क्रिकेटको एसिया छनौटमा नेपालद्वारा हङकङ पराजित। हुन्छ त यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 99.5/20/574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र भवन ओजाजीलाई धेरै धेरै धन्यवाद।